श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तीनकुने गैरीगाउँ काठमाडौँ बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज
नमस्कार उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी केही सातादेखि अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं अमर नेउपानेको उपन्यास सेतो धरती मदन पुरस्कार प्राप्त उपन्यास हो यसको तेस्रो श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं तेस्रो श्रृङ्खलासम्म पुग्दा यसभित्रकी मूल पात्रा आफ्नो माइतमा फर्केकी छन् अब के हुन्छ सुनौ सेतो धरतीको चौथो श्रृङ्खला पृष्ठ 71
बाहें डाल के बाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में हम भी तो पड़े
त्यसपछि आमाले सोध्नुभयो के खान्छस् नानी आमालाई थाहा छ पक्कै पनि मैले च्वाई रोटी भन्छु त्यही भने मेरै अगाडि आमाले एक पाती चामल भिजाउनु भयो र भन्नुभयो आज नानीले सेलरोटी खाने आमाले मेरै अगाडि चामल नभिजाउनु भएको भए पत्याउने थिएन होला म दङ्ग परेकी छु यति धेरै चामल किन भिजाउनु भयो आमाले सूर्य टाउकाको सिधा माथि पुगेको छ टुप्पामा पुग्दा रुखका छायाहरू रुखकै फेदमा डल्लिन्छन् मेरो छाया त झन् डल्लिन्छ र मेरो पैताला वरिपरि मात्र सीमित हुन्छ हामी दिदीबहिनीलाई नै नुहाइदिन पन्देरातिर लिएर जानुभयो आमाले लाग्यो आमाले नुहाइदिनलाई के खान्छस् भनेर फकाउनु भएको हो तर चामल त भिजाउनु भएको छ आमाले मेरो पिठ्यौँ र शरीरका काप कापबाट मैलका लुडा निकालिदिनु भयो बिहे भइसक्दा पनि आफै नुहाउन सक्दैनौ भन्दै गनगन गर्नुभयो कडुवा तेल हालेर कपालका लट्टा फुटाइदिनु भयो पाँच आठे चुल्ठी बाटिदिनु भयो र चुल्ठीमा रातो झम्के डोरी बाटिदिनु भयो घरमा एउटा पुरानो ऐना छ हेरेँ म यति राम्री कहिल्यै भएकी थिइनँ क्यारे आफ्नै आँखा र अनुहारबाट उज्यालो आइरहेको भान भयो साँच्चै पो रहेछ आमाले भिजाएको चामललाई पिठो कुट्ने तयारी गर्नुभयो ओखल सफा गर्नुभयो वरिपरि बढारेर फोहोर हटाउनु भयो बहिनी र म ढिक्की कुट्न थाल्यौँ आमा घान लगाउन थाल्नुभयो अघिपछि भन्दा ढिक्की पनि हलुङ्गो भयो सोचेँ ढिक्की बढ्दैन म बढ्छु अझै बढ्दैछु मेरो तौल बढेछ क्यारे यति गरुङ्गो ढिक्की कति सजिलै थिचिएको ढिक्की यस्तो हलुङ्गो भएको मेरो मन हलुङ्गो भएर होला कि मेरो बढ्दो तन गरुङ्गो भएर होला अघिपछि भन्दा ढिक्की पनि हलुङ्गो भयो सँगसँगै साँझ बा आउनुभयो बजारबाट झोलाभरि 900 सालको तीज लिएर आउनुभएको रहेछ नयाँ नयाँ लुगा र घर खर्चका सामानहरू ती लुगा देखेपछि तीज त आइसकेछ जस्तो लाग्यो साँझतिर आँगनमा नाचगान सुरु भइसकेको छ मलाई र बहिनीलाई गुन्यु चोली ल्याइदिनु भएको रहेछ राता र चम्किला त्यसमाथि साँच्चैका फुल जस्ता बुट्टाहरू उत्तिखेर लगाएर हामी दिदीबहिनीले आफैले आफैलाई अनि एकअर्कालाई हेऱ्यौँ भान्सामा गएर आमालाई देखायौँ आमाले भन्नुभयो साह्रै सुहाइ छ पहिले पहिले सधैँ भन्नुहुन्थ्यो तेरा बा लुगा किन्नै जान्नुहुन्न जस्ता नि बोकेर आउनुहुन्छ तर यसपटक भन्नुभयो कसरी जान्नुहुन्छ तेरा बाले लुगा इन्न सेलरोटी पकाउँदै गरेकी आमालाई भने आमा मलाई नि रोटी पकाउन सिकाइदिनु न आमाले सम्झाउँदै भन्नुभयो अझै त सानी छेस् नानी रोटी पकाउन सौतिनस् नि भात पकाउन मात्र सौचेस् पिठो कुट्न त सकेँ भोलि पर्सि रोटी पकाउन नि सौचेस् भोलि पर्सि आँसी मैले जम्मै थोक गर्नु आउँछ है आमा मेरो कुराले आमा चुलोमा दाउरा मिलाउँदा मिलाउँदै मुसु मुसु हाँस्नुभयो सोचेँ मैले ठिक भनेकी रहेछु भोलि पर्सि मैले गर्ने कामका चाडहरू चाङहरू थपिँदैछन् आमाले मुछेको मुठीभरिको पिठो ताईमा घुमाएर खनाउनु भयो एकैछिनमा गोलो रातो रातो र फुलेको सेलरोटी झिक्नुभयो मलाई पनि आमाले जस्तै राम्रा रोटी पकाउन भन्नुभयो रोटी खान खोजेँ भगवान्लाई नचढाइ खान हुँदैन भन्नुभयो चारवटा रोटी भगवान्लाई चढाएपछि पहिलो रोटी बहिनी र मैले आधा आधा खायौँ। भित्र खोक्रो, पिठो नजमेको रोटी। बेलुका आमाले भात पकाउनु भएन, रोटी खाएरै सुत्यौँ। जीवनको सर्वाधिक खुसी र आनन्दको दिन लाग्यो। बिहान चाँडै नै बिउँछे र बारदलीमा आएर बस्छे। सुकिलो धरतीमा घामका किरण पोखिएका छन्, कतै तुवालो छैन। वर्षा ऋतु सँगसँगै यो वर्षको झरीले भर्खर बिदा लिए जस्तो छ। प्रत्येक वर्ष शरद ऋतु लाग्ने बेलामा झरी धरतीसँग बिदा लिएर कहाँ जान्छ होला। त्यसपछि झरी कहिले काहीँ एक दुई घन्टाका लागि वर्षा भएर आउँछ। घर अगाडि एउटा काग करायो मकैको थाक्रोमाथि आएर। एउटा काग कराएपछि अरू काग पनि आए। मैले हा गरेर दपाएँ। तिनीहरू कहाँ कहाँ गर्दै उडेर गए। तिनले के भन्दै गएका होला। पशु पक्षीको बोलीको लय प्राय एकै प्रकारको हुन्छ। म बुझ्दिनँ तिनको भाषा, कसले बुझ्छ होला। बानु निरबाट फटाफट तिनजना मान्छे हाम्रो आँगनमा छिरे। चिने चिने जस्तो लाग्यो, तर ती यताका मान्छे होइनन्, कताका होला। बा आमासँग गुनगुन कुरा पो गर्न थाले। कान थापेर सुन्न खोजिन। एकैछिनमा कसो कसो आफन्त र छिमेकीहरू अलिअलि गर्दै हाम्रो घरको आँगन र पिँढीमा जम्मा हुन थाले। के भएछ? तल ओर्लिएँ। बहिनी अझै सुतिरहेकी छ। बाहिर निस्किन म। भान्सातिर हेरेँ, आगो बलिरहेछ, तर चुलोमा केही पनि बसाल्नु भएको रहेन सामाले। मलाई बाहिर निस्किनै मन लागेन। फेरि माथि नै गएँ। आमा पनि हताश हुँदै माथि आउनुभयो। लामो लामो सास फेर्नुभयो। के मुन्छे रहेछन् आमा तिनीहरू? तेरा घरतिरका मुन्छे आएका रहेछन्। किन आएका रहेछन् त नि ती आमा? तैँले जानुपर्ने भयो अरे नानी, तेरी सासु सिकिस्तै छन् अरे। म केही बोलिनँ। चार वर्षपछि लिन आउँछु भनेका थिए। दुई वर्षमै लिन आउनुपर्ने भएछ, तर मलाई मरिकाटे जान मन छैन भने म किन जानु पर्यो त नि आमा? म त जान्न। म लुक्न खोजेँ घरभित्रै। आमाले फकाउनु भयो। तेरी सासुले बुहारीको मुख हेर्छु भनी छन् अरे, जानु पर्यो नि, आफ्नो घरमा जान्न भनेर हुन्छ? म गएर तिनलाई सन्चो बनाउन सौतिन क्यारे, मरे नै जान्न। म त बुहारीको मुख हेर्छु भनेपछि जानु पर्यो नि, म बद्ध होइनम् क्यारे, बुहारी त होस् नि। एकछिन नबोली बसे। कहिले जाने अरे? अहिले जाने भनी छन्। जाने भन्न साथ मेरो मुटु डग डग काम्न थाल्यो। आँखा पछाडि जमेको आँसु पग्लिन थाल्यो। शरीरभरि काँडा उम्रिए। आमाले मलाई तयार पार्न लाग्नुभयो। मुगियाको रातो बुट्टे धोती र मखमलको चोलो लगाइदिनु भयो। नैनासुतको पछ्यौरा उडाइदिनु भयो। आमाले अस्ति भर्खर मात्र किनिदिएका नयाँ चुरा लगाइदिनु भयो। गहना लगाइदिनु भयो। सिन्दुर, पोते, टिका, गाजर लगाइदिनु भयो। बाटोमा भोक लाग्ला भनेर आमाले एक दर्जन केरा मेरा झोलामा राखिदिनु भयो। मिश्री र नरिवलको पोको पारेर पटुकामा बाँधिदिनु भयो। मलाई चाहिने लुगा झोलामा हालिदिनु भयो। फुपू सासु, कान्छा ससुरा र दुलै हुँदा मलाई बोक्ने डोलो आएका रहेछन्। फुपू सासु भित्र आइन र भनिन्, पर्दैन पर्दैन, धेरै लुगा लैजानु पर्दैन, धेरै दिन राख्ने होइनम् क्यारे, बाँचिन् भने पाँच सात दिनमै ल्याइदिन्छौँ, बितिहालिन् भने तेह्र दिनपछि ल्याइदिन्छौँ। त्यो ठाउँ, त्यहाँका मान्छे, त्यो घर, त्यो घरका मान्छे कसैलाई पनि देख्न मन छैन, देखम देखम पनि छैन। त्यसो हुन त त्यो ठाउँ र त्यहाँका मान्छेसँग माया घाँसिनु पर्यो। त्यो भएन। उनीहरूलाई भने बिरामी हुँदा पनि किन देख्न मन लागेको होला मलाई? मलाई देखेर के होला तिनलाई? के तिनको ज्यानमा र रोग मलाई देखेर सन्चो होला त? झोलामा आमाले हिजो बनाएका सेलरोटी पनि हालिदिनु भयो। म तयार भएर बाहिर निस्केँ। जब म ढोकाबाट बाहिर निस्केँ, चकित पाएँ। छिमेकका मान्छे मेरो बिहेमा जस्तै जम्मा भएका, तर गाईँकै गाईँकै मात्र बोलेका। सबैजना चुपचाप बगैँचाका रुख चाहिँ मिलेर, कोही उभिएका, कोही बसेका, सबैका आँखा एकसाथ म माथि खनिए। म कता हेरौँ? किन यति धेरै मान्छे एक्कासी हाम्रो आँगनमा जम्मा भएका होलान्? के हेर्न आएका होलान्? किन हेरेका होलान्? अचम्म लाग्दा उदास आँखाहरूले मलाई एकसाथ, तिनका सयौँ आँखाहरूले मलाई तर्साइदिए। मैले नबुझ्ने भाषामा उदास गीत गाइरहे। मलाई त सिँगारेर निकालिदिएको छ, दुलै जस्तै बनाएर। हाम्रा सबै आफन्त जस्तै भक्कानी जस्ता देखिन्छन्। कसैले केही बोल्न सक्दैन। चरा कराजी कसैले चोच चोच गरेको पनि सुने। मेरो ठुलो झोला देखेर ती कान्छा ससुराले पनि भक्कानी दे भने, लुगाफाटा केही लैजानु पर्दैन, खानेकुरो नि पर्दैन, हामी धेरै दिन राख्दैनौँ यिनलाई। वरिपरिकाले तिनका कुरामा घान लगाए। त्यही धेरै दिन राख्दैनौँ भन्ने कुराले नै म यति सजिलै उभिन सकेको हुँ भन्ने लाग्यो। किन किन अझै म जान्न भन्दैछु मनमा नै मौका छोपेर भागौँ भागौँ पनि भएकी छु कतै जाडीमा गएर दिनभरि लुकौँ जस्तो भएको छ तर सकिन पाँच रुपियाँ गरेर मेरो हातमा राखिदिँदै बाले भन्नुभयो डोगेर एक एक डबल सासु ससुरा जेठाजु जेठानीहरूलाई दिएल थप पाँच डबल पनि फेरि गरेर दिँदै भन्नुभयो यति तैँले राखेस् त्यसपछि भन्ने लाग्यो मैले जानै पर्ने रहेछ मैले भाग्न सक्ने ठाउँ कतै छैन म घेरिएको छु समाज संस्कार र नियमका अग्ला अग्ला पहाडहरूले चरा भएकी भए मात्रै मैले ती पहाडहरू नाग्न सक्ने थिएँ होला तर म खोज भएकी छु चाँडै नै ल्याइदिन्छु भनेका छन् जाऊ नानी भनेर बाले फकाउनु भयो आमाले पनि फकाउनु भयो म फकिएँ आमाले मलाई धेरै पटक भन्नुभएको कुरा सम्झेँ तँलाई फकाउन साह्रै सजिलो हुन्छ नानी सोझी छेस् त गाई जस्तै फकिहाल्छेस् मलाई डर लाग्यो पराईहरूले पनि मलाई फकाउलान् तर बामासँग झैँ तीसँग फकिनु हुँदैन भन्ने कुरा मैले बाह्र पटक मनमा नै दोहोऱ्याएँ अरूले फकाउँदा कसरी मन ढुङ्गा जस्तो बनाएर राख्ने होला भन्ने बारे सोचेँ तर मेरो सुनसान भएको मनमा अरू केही विचार आएन आँगन छोड्ने बेलामा घरतिर फर्केर हेरेँ सबै मानिसले मलाई नै हेरेका छन् सबैले किन हेरेका होला यसरी गोठतिर पनि आँखा पुग्यो गाईहरूले पनि कान अगाडि घोप्ट्याएर मतिर हेरेका छन् बाख्राका पाठाहरू पनि मतिर हेरेर कराए ती किन कराएका होलान् पक्कै पनि मैले चराउन लैजान्छु भनेर होला बाआमा पनि चौतारासम्म पुर्याउन आउनुभयो मैले भने लागिरह्यो परार पूजा भनेर मेरो बिहे भयो जस्तै यसपटक सासु बिरामी परेकी छन् भनेर अर्कै थोक गर्न लागेका त होइनन् तर मैले प्रतिवाद वा प्रतिप्रश्न केही गर्न सकिनँ चौतारो कटेपछि आमाले भन्नुभयो नआत्तिकन जा नानी म पछि आउँछु यसपटक भने आमा आउनुहुन्छ भन्ने कुरा पत्याइन मैले बाआमा चौतारोबाट म धेरै पर पुगुन्जेलसम्म हेर्दै हुनुहुन्छ बाआमालाई देख्न छोडेपछि मेरा खुट्टा गरुङ्गा हुँदै गए जति जति चाँडै हिँड भन्छन् त्यति त्यति हिँड्न सकिनँ खुट्टाहरू यति गरुङ्गा हुँदै जान्छन् कि टेकेको जमिन नै मेरो तौलले भाँसिएला जस्तो लाग्छ तर भाँसिँदैन भदौका अन्तिम दिनहरूमध्ये एक दिन हिलो बाटो कतै कतै जुका पनि लाग्दैछन् अघिअघि कान्छा ससुरा र डोले छन् पछि पछि फुपू सासु मलाई समाएर हिँडाउँदै छिन् हिँड्न गाह्रो भइरहेछ नानी छैन मेरी आमाले सोधेको भए गाह्रो भयो एकछिन थकाइ मारौँ न भन्ने थिएँ तर यी फुपू सासुले मलाई हिँड्न गाह्रो भएको बुझिछन् क्यारे सायद यिनकी पनि मजत्रै छोरी होइन् तिनले अगाडि हिँडेका डोलेलाई देखाएर भनिन् तिमीलाई बोक्ने मुन्छे नै आएको छ आत्तिनु पर्दैन साह्रै बिरामी भएर सासुलाई कुहो कुहो म अर्काकी छोरीको त मुख हेर्न मन लागेको आफ्नो छोराको त झन् किन नलागोस् उनी त पहिल्यै आए होलान् मेरो हात समाएर मलाई हिँडाउँदै गरेकी फुपू सासुलाई हेरे उनको अनुहारमा उनकै अनुहार पहिरो गएर गएको पहाड जस्तै भएको छ ती दुलाह भन्ने मान्छेका बारेमा केही सोधिनँ किनभने मसँग सोध्नुपर्ने कुनै कारण नै छैन सोध्नलाई तिनको अनुहार बोली हाँसो सम्झिन पर्यो बा आमालाई झैँ कतिखेर देखम देखम जस्तो लाग्नु पर्यो तिनले लगाएको गुण सहयोग र समर्पण सम्झिन पर्यो यी सबै कुरा केही थिएनन् मेरो मनमा त्यसैले बरु नसोध्न मन नसोधौँ नसोधौँ मात्र लाग्यो बाबु माहुर बगाएर मादी खोलो आयो ओहो खोलो त कस्तो तन्नेरी भएछ वैशाखमा देखेको सानो सङ्ग्लो खोलो अहिले त धमिलो र ठुलो भएछ मलाई तिनै डोलेले पिठ्यौमा बोकेर खोलो तारे लाग्यो परार वैशाखदेखि आजसम्म पनि नुहाएकै छैनन् यी मान्छेले त्यसपछि उकालो आयो कान्छा ससुराले हो कि फुपू सासुले हो डोलेलाई खै कुन्नी के भनेछन् डोलेले मेरो कान नजिकै आएर मुख लाएर भने अब नानीलाई हिँड्न गाह्रो हुन्छ म बोउ छु बाटो र आफ्नै खुट्टालाई हेरेर भने बो म आफै हिँड्छु कान्छा ससुराले भने गाह्रो हुन्छ नि नानी बुई जाऊ उनी तिमीलाई नै बोक्न आएका हुन् नाइ भन्न सकिनँ एकछिन म तिनको बुईमा बोकिएँ पछि म हिँड्न नै थालेँ खोलाको वरिपरिका पहाडहरू ठाउँ ठाउँमा पहिरो गएका छन् खोलाको पानी पनि चर्को चर्को आवाजमा बोलिरहेको छ हामी भने सबै मौन पहिरोमाथि पहिरो सुकेको ठुलो रुख टलेको आवाज मेरो कानमा पर्यो आत्तिएर मैले चारैतिर हेरेँ तर कतै केही छैन अरू सबै चुपचाप हिँडिरहेका छन् त्यो आवाज मैले मात्र सुनेको हुँ कि क्या हो यस्तो पनि हुन्छ सोचे यो पहिरो मेरै मनमा मेरै मनको पहिरो गएको रहेछ गारे रुख पनि मेरै मनको रुख मेरै मनमा ढलेको रहेछ गारे म ढलेकी छैन हिँड्दैछु अरू चाहिँ तर सुस्तरी अरूलाई कहाँ कहाँ दुखेको छ या छैन मलाई थाहा छैन तर मेरा भने खुट्टा खुब दुखेका छन् तैपनि मलाई बोक्नुहोस् भनेर डोलेलाई भन्न सकिनँ औँलाका कापतिर रगत देखेँ चस्केर हेरेँ दुई तिनवटा जुकाले कतिखेर देखियो उनी रगत चुसिरहेका रहेछन् मैले त टिप्नै सकिनँ जुका टिप्नु भनेको आफ्नै शरीरको रौँ खेल्नुभन्दा धेरै गाह्रो हुन्छ भन्ने कुरा मलाई थाहा छ एकदम डराएँ फुपूले आमै नै यिनलाई त जुका लागेछन् भनिन् मैले टिप्न नसकेका जुका उनले टिपिदिन् त्यसपछि फेरि मलाई बोके टोलेको पिठ्यौँबाटै गाउँ देखेँ पर त्यही गाउँ हो क्यारे म पुग्ने ठाउँ कान्छा चचुराले भने अझै लाम्छ दुई घन्टा त अब दुई कोस टाढा होला कामतिर हेरेँ ओहो सास पर्न लागिसकेछ घर पुग्दा त अँध्यारो हुने भयो ओभानो बाटो आएपछि म फेरि हिँड्न थालेँ राति भइसकेको छ घर नजिकै पुर्याएर पनि कुन्नि किन हो घर लगेनन् अरू दुई तिनजना नौला मान्छेहरू पनि आएर कान्छा ससुरा र फुपू चाचुसँग खास खास कुसकुस गरे केही बुझिन मलाई फुपू चाचुले फर्काएर अलि माथि अर्कै घर पो लगिन् पछि थाहा पाएँ त्यो घर उनकै रहेछ एकदमै गलेकी छु मनमा एकहोरो बजिरहेको छ शङ्खको जस्तो अनौठो आवाज यो के को आवाज हो ठम्म्याउन सकिनँ एकदमै नरमाइलो आवाज छ थाहा छैन यो आवाज शोकको हो कि भोकको फुपूका घरमा पनि अलिअलि चहलपहल छ गाई भैँसीको जस्तो सुनसान चहलपहल मान्छेहरू आउने जाने गरिरहेछन् खासखुस गरिरहेछन् मलाई भने घुप्लोकै सुत्न मन लागेको छ जरासहित उखेलिएको रुख जमिनमा सुते जाइँ मलाई किन यहाँ आएर राखेका होलान् मलाई किन कोही साँचो कुरा भन्दैनन् आकुल व्याकुल भए मान्छेहरूको खासखुस छ चहलपहल गर्ने तरिका हेर्दा सासु मरिछन् कि क्या हो भन्ने लाग्यो तिनको पेट त्यति ठुलो थियो जन्मिएर पनि त्यो बच्चा झन्डै दुई वर्षको भयो होला कतै त्यही बच्चा पो मरेछ कि भन्ने पनि मनमा आयो नचिनेका नजानेका जस्ता को को मानिसहरू आफू आफूमा मात्र खासखुस कुरा गर्छन् र मलाई तर्साइदिन्छन् तर मलाई केही भन्दैन जसले गर्दा मेरो मनमा भने समयले एकहोरो सनाई बजाउन थाल्छ अनि झन् त्यत्तिकै पनि एकदमै नरमाइलो लाग्छ मलाई बा आमाले त झोक्याउनु भयो यी पराईहरूले किन नझोक्याउनु भन्ने पनि लाग्यो लाग्नुपर्ने कुरा पनि लाग्यो नलाग्नुपर्ने कुरा पनि लाग्यो अब त घर लिएर जान्छन् र मेरो आँखा अगाडि लागेको पर्दा हटाइदिन्छन् भनेको त फुपू सासूले मलाई आफ्नो घरको तलामा पो लिएर गए लिस्नाका टाउकै लिएर ओछ्यान लगाइदिएकी रहेछन् तल धुवै धुवाले पुरै कालो छ ओछ्यान पनि धुवै धुवा गनाएको मलाई बाहुन्न भएर आयो चार पाँच कोसा केरा र एक कचोरा दुध खान दिइन् यति खान पनि मलाई एकदम गाह्रो भयो औषधि खाए चाहिँ भयो यति पनि नखाए भोलि बिहान उठ्दा मेरो हाल के होला औषधि त औषधिकै काम गर्यो तर अचम्म म किन यति धेरै डराइरहेछु बिना झरी किन मेरो मनमा पहिरो गइरहेछ बिना हुरी मेरो मनको रुख किन ढलिरहेछ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ थाहा छैन रात कसरी बित्छ आजसम्म यति सनसनीपूर्ण र अन्यलग्रस्त रात कहिले बिताउनु परेको थिएन मान्छेहरूको चहलपहल कम हुँदैछ तल भान्सामा नै होला फुपुसार चुराहरू मान्छेहरू कुरा गर्दैछन् पुरै वाक्य सुन्न सक्दिन सुने पनि बुझ्न सक्दिन, केही शब्दहरू मात्र सुन्छु। मेरी मनको हल्लाखल्लाले सुन्न र बुझ्न नसकेको हो कि जस्तो लाग्यो। सिन्दूर, उमेर, जीवन, बालिका, कठै, प्रारब्ध, बनारस, ज्वरो, दैव, भाग्य, मूर्छा जस्ता शब्द बेला बेला मेरा कानमा हावाले ल्याउँछ र बुझाउन खोज्छ। वाक्यका अरू धेरै शब्दहरू हावाले नै उडाएर अन्तै कता हो कता लैजान्छ। त्यसैले म केही बुझ्दिनँ। नबुझेरै पनि मेरो मनको पहिरो मेरै मनको खोलामा खस्छ। डर लाग्छ, थुनिएर अब मेरो मनको खोलो बग्दैन कि क्या हो। आँखा बिजाए जस्ता भए, अब त निदाउनुपर्छ। आँखा चिम्लिए, पातलो दोलाइले मुख ढाके, दोलाइबाट पनि धुवाको गन्ध आयो। तल भान्सामा सुनसान भइसकेको छ। लिस्नामा कसैको आवाज आयो, सर्याक सर्याक। पक्कै ती फुपुसासु हुन्, अहिलेसम्म पनि नसुते कि भनिन् भनेर एकदम निदाए जस्तो गरे। लामो लामो सास फेर्न थाले। तिनले सोचुन् म गहिरो निद्रामा छु, सपना देखिरहेकी छु। लागिरहेछ तिनी मेरो नजिक आउँदैछिन्। हो रहेछ, तिनले मेरो अनुहार आफ्ना मनताता हातले बिस्तारै छोइन्, कपाल मुसारिन्। लाग्दैछ तिनी किताब पढे चाहिँ मेरो अनुहार दिएको उज्यालोमा पढ्दैछिन्। सोकाकुल भएर बिस्तारै बिलुनाको लयमा के भन्न लागिन्। आँखा बन्द गरेर तर कान खोलेर तिनका कुरा सुनिरहे मैले। बर निदाइछ, कुरो बुझ्यो भए कसरी निदान सौतिर। कठै, यो उमेरा दैवले नै के बेहोर्न लाम्छन्। त्यो भाइलाई कत्रो पिर परिरहेछ, उता ऊ मूर्छा छ। यी कानले जे नै सुन्न पर्ने, यी आँखाले जस्तो नि देख्न पर्ने, यो जीवनले जस्तो नि भोग्न पर्ने, हे दैव, यो औलोको ज्वरोले पनि कतिलाई विधुवा बनायो। के भनेकी हुन् यिनले, तिनले कुनै शोक गीत गाए जस्तो लाग्यो। किन सोकाकुल भरबरबराइरहेकी छिन्, यसरी विलाप गरिरहेकी छन्। सासु चेकिस्तै बिरामी छन् भनेकी थिइन् आफैले, कुरा त अर्कै पो गर्छिन् यिनी। मनमनै गइरहेको पहिरो झन् जान थाल्यो, तर पनि निदाए जस्तो गरिरहे। कपाल मुसार्दै दोलाई अलिकति पन्छाएर मेरो गलाको पोते छामिन्। रात लुगा मुसारिन्, टाउको सुमसुमाउँदै निधार र सिउँदो बिस्तारै छोइन्। सायद तिनी रुँदै बिरौना गर्दैछिन्। कठै, मेरा बाबै, तेरो सिन्दूर पोते गयो नि, अब तेरो सौभाग्य दैवले खोस्यो। यस्तै साक्षात देवीको जस्तो अनार अब हेर्न नहुने हुने भयो। लौन नि को जस्तो नि बोहनु पर्ने। कठै बरा, अहिले त ढुक्कली निधाकी छेस, भोलिदेखि यसको जीवन। यस्तो मेरा नि दैवले विधुवा हरायो। भगवान्लाई पाप लाग्ने, म सबैभन्दा ठुलो पाप भगवान नै लाग्यो होला, लाग्यो म निदायकै भए हुने रहेछ नि। म त पहाडको टुप्पोबाट काली लागेर तल भदौरी भेलबाडी सहितको नदीमा पहिरो भएर खसे जस्तो भए, तर म निदाएकी र छैन भनेर उठिन। उसरी नै नचल्मलाई मुडो झैँ सुतिरहे। म एक किसिमले ढुक्क भएँ। एउटा डरी डरले भरिएको रहस्य च्यातियो। माया लागेर पनि होइन, दुलाको अनुहार सम्झेर पनि होइन, घर परिवार सम्झेर पनि होइन, आफ्नै जीवन र भविष्य सम्झेर पनि होइन। मन भने त्यसै त्यसै भक्कानियो, तर आवाज निकालेर रुन आएन। फुपुसासु हातको बत्ती हातमै लिएर तल झरिन्। मैले कोल्टो फेरेँ। अब मेरो जिन्दगीले पनि कोल्टे फेर्छ होला। निदाउन कोल्टे फेर्दा जस्तो सजिलो हुन्छ कि हुँदैन होला जिन्दगीले कोल्टे फेर्दा। कोही मान्छेसँग कुरा गर्दैछिन्, लिस्नु मुनि नै बसेर कुरा गरे जस्तो छ। म प्रायः सबै कुरा सुन्दैछु, बुझ्ने प्रयत्न गर्दैछु। तिनीहरूको कुराबाट मैले केही कुरा बुझेँ। फुपुसासुले बा आमालाई मात्र थाहा नदिएकी रहेछन्। गाउँभरि सबैलाई जाने बित्तिकै फुकेकी रहेछन्। त्यसैले हाम्रो घरको पिँढी र आँगनभरि आफन्त र छिमेकीहरू त्यसरी हताश र विवल भएर भेला भएका रहेछन्। अन्तिम पटक मैले लगाएको रातो लुगा हेर्न आएका रहेछन् उनीहरू। अन्तिम पटक मेरो सिउँदोको सिन्दुर, निधारको टिका, गलाको पोते र नाडीभरिका चुरा हेर्न आएका रहेछन्। अन्तिम पटक मेरो सौभाग्यलाई सधैँका लागि विदाई गर्न आएका रहेछन्। कस्तो अचम्म, सबैभन्दा बढी भोग्नुपर्ने दुःख पाउनुपर्ने मान्छेले नै सबैभन्दा पछि थाहा पाउँदैछु, सबैभन्दा पहिला थाहा पाउनुपर्ने मान्छेले नै सबैभन्दा अन्तिममा थाहा पाउँदैछु। म विधवा भएको कुरा हाम्रो आफन्त छिमेकी सबैले थाहा पाउँदा पनि बाबाआमाले थाहा पाउनु भएको रहेनछ। उहाँहरूले मेरो आफन्त र छिमेकीले चाहिँ मेरो सौभाग्यलाई अन्तिम पटक विदाई गर्न पाउनु भएन। यति जेलसम्म म त थाहा पाउनुभयो होला, म विधवा भएको खबर बाबाआमाले पहिला थाहा पाउनुभयो होला कि मैले। चाँडो भएर पनि होइन, यत्तिकै म त थरथर काम्न पो थालेँ। मेरा भित्री अङ्गहरू पनि डगडगाउन थाले, किन यसरी डगडगाएका होलान्। तर बिहान बिउँजाँदा म कामेकी छैन, उज्यालो भइसक्दा पनि किन अझ घर लाँदैन। जेसुकै होस्, छिटो छिटो लगिदिए हुन्थ्यो नि, सासु बिरामी भनेर ल्याएका दुला नै मरेका रहेछन्। आफैले आफैलाई मनमा नै भन्दै भित्र बाहिर गरिरहेँ, छटपटाइरहेँ, तर अझै लगेनन्। यसै त नरमाइरो लागेको ठाउँ झन् नरमाइरो लाग्यो, यसै त बिरानो लागेका मान्छे झन् बिरानो लागे। मलाई सबै थोक उराट उराट लागे, उज्यालो छ, आँखा हेरिरहेकी छु, तर आँखा नदेख्ने अन्धीलाई झैँ मेरी आमाको उमेरका दुई नौला आइमाईले मेरा दुई पाखुरामा समातेर डोर्याउन थाले। म डोरिएँ, कोही कोही बोल्दैनन्, म पनि बोलेकी छैन, हेरेकी मात्र छु, जति बोल्नु मनमा नै बोलेकी छु जानेसम्मका कुराहरू। चौतारो आयो, जसलाई मैले यहाँ आएर पहिलो साथी बनाएकी थिएँ। चौतारोले आऊ न एकछिन बसेर जाऊ भने जस्तो लाग्यो। एकछिन थकाइमा र शीतल ताप, पसिना पुछ, दुःख बिसाऊ अनि जाऊ भने जस्तो लाग्यो। तर म बोल्दै नबोली एक नजर मात्र लगाएर त्यसपछि हेर्दै नहेरी डोरिरहेँ। अगाडि पुलुक्क हेरेँ, आँखाभरि भएर घर देखियो, उस्तै छ। घरतिर हेर्दा आँगन धेरै भएर देखियो, तर आँगन उस्तै छैन। त्यहाँ रुवावासीको लोकलय छ, बिलुनाको आलाप छ, यी सबैको माझमा घाटतिर लैजान ठिक्क पारिएको बाँसको खटमाथि एउटा लास छ। एक नजर लगाउँदा ती धेरै कुरा देखेर म सुन्ने जस्तो भएँ। मेरो मनको आकाश सेतो भयो, आकाश त निलै होला तर बादलले गर्दा सेतो देखियो। अनि चुपचाप बिस्तारै हिँडिरहेका आफ्नै खुट्टा र हिँड्दा खुट्टाको चालसँगै दायाँ बायाँ पालै पालो फरफर गर्दै गरेको सारीको मुजातिर हेरिरहेँ। खुट्टाको गतिसँगै मेरो रातो बुट्टे सारीको दायाँ बायाँ गरेका मुजा गर्न थाले, गन्दा गन्दै गर्न बिर्सेँ। उत्तिखेरै मलाई पाखुरामा समाएर डोराउने मेरी आमा जत्री एउटी आइमाईले बल गरेर तर सुस्तरी मेरो दाहिने कानमा पुछपुछाइन्, नानी रुँदै हिँड न, रुँदै हिँड्नुपर्छ नि। रुन आए पो रुनु, तिमीले अझै फुसफुसाइन्, तिम्रा दुला मरेका हुन्, रुनुपर्छ नि, घोक्क घोक्क गरेर रोउन् नानी। तर अझै रुन आएन। भोक लाग्दा, बाआमाले गाली गर्दा, साथीहरूले मेरो पुतली चोरिदिँदा, कसैले मलाई धेरै बेरसम्म गिज्याइरहँदा, हिँड्दा हिँड्दै लडेर दुख्दा, काहु हुँदा, रुने मेरा आँखा दुला मर्दा रुन सकेनन्। ती आइमाईले धेरै पटक कर गर्दा पनि रुनै सकिन, सक्दै सकिन। रुनलाई दुलाको अनुहार, तिनले गरेको माया, तिनले गरेको सहयोग, तिनको बोली हाँसो, जलजली आँखा अगाडि आउनु पर्यो। आएन, मनमा आए पो आँखा अगाडि आउँथ्यो। तिनी मलाई माया गरे नजिकै कि आफन्त रहेछन् क्यारे, तिनले अझै जोड गरेर मेरो राम्रैको लागि भने झैँ भनिन्। रुँदै हिँड न नानी, कस्ती रहेछ, आफ्ना दुला मर्दा नि नरुनी भन्छन् अरूले। कसरी रुनु, के सम्झेर रुनु, न रुन आउँछ न बिलाप गर्न, रुन आएकै छैन, कसरी रुनु। म नरोएपछि ओर्नेले मेरो मुख छोपिदिन् अनि ओर्ने भित्रबाट जबरजस्ती गरेर म हिक्क हिक्क गर्दै रुन थालेँ। हामी खेल्दा पनि आफ्नो आफन्तको ख्याल ख्यालको मृत्युमा यसरी नै रुने गर्थ्यौँ, ठुलाहरूको सिको गरेर। त्यसै गरी रोइदिए कि म जब त्यो आँगनमा मेरा खुट्टा परे, त्यो ठुलो रुवावासीको माझमा मैले गरेको सानो घोक्क घोक्क त कता हरायो कता। मलाई देखेर ती रुनेहरू झन् बिलाप गरेर रुन थाले, नरोएकाहरू पनि रुन थाले, बकानिन थाले। म भने चुपचाप, यसो हेरेको त सबैभन्दा बढी चोकाकुल ससुरा पो भएका रहेछन्, आँगनमा मूर्छा जस्तो भएर लडेका, कसैले आड दिएर उठाउँदैछन् उनलाई। यदि उनकी आफ्नै आमा भएकी भए ससुराभन्दा सासु नै बढी चोकाकुल हुने थिएन होला। सौतिनी सासु पनि पिँढीमा बसेर रुँदैछन्, अझ बढी रुँदैछन् मजत्र मेरा नन्दहरू। अरू पनि थुप्रै छन् रुँदै बिलौना गर्नेहरू, मैले सबैलाई हेर्न सकिनँ, हेरिनँ, हेर्न मन पनि लागेन। तिनै आइमाईहरूले समाएर बिस्तारै खटतिर लगे मलाई, जहाँ दुलाको लास सुताइएको छ। खै कसले हो उडाएको सेतो कात्रो थोरै उल्टाएर तिनको अनुहार देखाइदिए। मैले हेरिदिएँ पुलुक्क, यसरी पुरी अनुहार हेरेको यही हो पहिलो पटक पनि र अन्तिम पटक पनि। पुरी अनुहार त अझ कसरी भन्नु, तिनले आँखा चिम्लिएका छन्। अनुहारको केन्द्र आँखा बिना अनुहार पुरा हुन सक्दैन। तिनको नाक चुपचाप छ, नाक चुपचाप हुनु भनेको पुरै शरीर चुपचाप हुनु रहेछ। सास नफेरेको अनुहारलाई अनुहार भनिन्छ कि भनिन्न, तर उनका जुङ्गा उस्तै छन्, कलिलो दुबो जस्तै। फेरि पनि सबैभन्दा बढी देखेको तिनको अनुहारको त्यही हो। आँखा चिम्म गरेको तिनको अनुहारलाई मैले एकतर्फी रूपमा हेरेँ। जिउँदो भएको भए मैले यसरी हेर्दा तिनले अर्कोतिर मुन्टो फर्काउने थिए होला। मृत्युले पहिलोपल्ट मेरो सामुन्ने आएर सबैभन्दा नजिकबाट मलाई आफ्नो परिचय दिँदैछ। आफ्नो अनुहार छोपेर मृत्युले दिएको यो परिचय मेरा लागि के काम के अर्थ, जसले मलाई भावविभोल र शोकाकुल बनाउन पनि सकेन। एकैछिनमा फेरि तिनको मुख छोपिदिए। मान्छेहरू सबै एकदमै हतार र हताशमा छन्। हतार र हताश हुँदै चारजना मान्छेले त्यो खट बोके र घरबाट दक्षिणतिर ओह्रालो लागे। एकहोरो शङ्ख बज्न थाल्यो। लोग्ने मान्छेहरूको मौन र शोकमग्न लश्कर अगाडि बढ्न थाल्यो। ससुरालाई पनि दुईजना मान्छेले समातेर लगे। दुई चारजना लोग्ने मान्छे बाहेक सबै आइमै मात्र बाँकी रहे। आँगन र पिँढीमा ती झन कोही बिलोना गर्दै कोही सोक्क सोक्क गरेर रुन थाले। तर म अझै रोएकी छैन, ओड्नेले मुख छोपिएकै छु। फेरि मलाई पिँढीमा लगेर बसाले। नरोएकाहरू पनि मलाई देखेपछि रुन थाले। त्यसै त्यसै मेरा पनि आँखा रसाए, तर बिलोना गर्न आएन। बिलोना गर्न त उनीसँग सुख दुःख माया मोह सम्झेर गर्ने कुरा हो, त्यो मसँग छैन, त्यो राख्ने ठाउँ पनि छैन। त्यही आउन नसकेको आँसु आयो। पुछे यति हो, कमसेकम म रोएँ, नबुझिकन भए पनि रोएँ। आफ्नी आमा रोएको देखेर तिनको नानी रोए
चाहिँ।
मेरो मनबाट उत्तिखेर जन्मियो एउटा मान्छे ब्याउँछ चाहिँ, र त्यसरी नै जन्मिने बित्तिकै बडो ज्ञानी भएर बन्यो। जे भयो ठिकै भयो, अब यस्तो नरमाइलो र बिरानो ठाउँमा बस्न नपर्ने भयो, यी पराई मान्छेका घरमा आउन नपर्ने भयो, ढुक्कै भयो। आफ्नो ठाउँ, आफ्नो घर, आफ्ना बा आमा, हजुरबा हजुरआमा भएको ठाउँ छोडेर यहाँ बस्न नपर्ने भयो, जाति नै भयो। म आफ्नै घर, आफ्नै बा आमासँग बस्न पाउने भए भनेर चित्त बुझ्न थाल्यो। वरिपरि वातावरण रोइरहेछ, तर म भित्रभित्रै ढुक्क पो हुँदै थिएँ। खुसी जस्तो पो हुँदै गएँ। मनको पहिरो पनि एक्कासी रोकियो जस्तो भयो। गएको पहिरो पनि माथि फर्केर फेरि मनकै पहाडमाथि गएर थपक्क बस्यो, पहिलेको जस्तै भएर। त्यहाँको हरियाली पनि जस्ताको तस्तै भयो। तिनै दुई आई भाइ मेरो नजिक आए र मेरा दुई पाखुरामा चपक्क समाए। मानौ उनीहरूले साह्रै राम्रो रङ्गीन फुलको थुङ्गा टिप्न बडो जतनले डाली समाएका हुन्। लागि उनीहरू मलाई आमाले चाहिँ माया गर्दैछन्, बाले चाहिँ सुरक्षा र सान्त्वना दिँदैछन्। बिस्तारै हिँडाउँदै डोर्याउँदै लगे ओह्रालै ओह्रालो। केही समय हिँडेपछि सानो खोला आयो, बर्खे खोलो जस्तो छ। पछि पछि अरू दुई आइमाई र फुपू सासु बाल्टी अम्खुरा सेता कपडा पनि लिएर आउँदैछन्। एकजना लोग्ने मान्छे पनि छन्। लगेर खोलाको किनारमा बस्न मिल्ने एउटा ढुङ्गामा बसाए। डराइरहेको छु, अब के गर्ने हुन्। फेरि अचम्म लागिरहेको छ, प्रत्येक दिन नयाँ नयाँ रहस्यहरू खुल्दै र बन्द हुँदै गइरहेका छन्। रहस्यहरू अँधारामा हुँदा रहेछन्, उज्यालो भएपछि मात्र सत्य देखिने। कतिपय सत्यहरू डाँडा पारी हुँदा रहेछन्, टुप्पामा पुगेपछि मात्र देखिने। कतिपय सत्यहरू सायद उज्यालोमा पनि देखिँदैनन्। एउटी आइमाईले बडो संवेदनशील भएर मेरा नाडीलाई अलग्गा आफ्नो हात कलामा लिइन् अनि अगाडिको ढुङ्गामा मेरा दुवै नाडी राखिदिन्। बिस्तारै भारी हात र गरुङको मनले तीमध्ये अलि बुढी जस्ती मोटीले एउटा मुठीभरिको ठूलो ढुङ्गा समाइन् र मन्दिर अगाडि ढुङ्गामा राखेर नरिवल फोरे चाहिँ त्यो ढुङ्गाले मेरा नाडीभरिका चुरा फोरिदिन्। ती राता र चम्किला चुरा फुटेर पनि राता र चम्किले भइरहे। पहिले एकदमै सुन्दर र सग्ला थिए, तर फुटेपछि एकदमै असुन्दर र टुक्रा टुक्रा भए। मेरा हात भने उस्तै छन्, कोमल र सग्ला। दुलै भएर त्यो घरको पिँढीमा उक्लिँदा दुई दर्जन चुरा फुटेर साढे चार दर्जन भएका थिए, तर अहिले दुई दर्जन चुरा फुटाएर कम्तीमा साढे आठ दर्जन बनाइए होलान्। अनायासै भनेछु। यी चुरा त मेरी आमाले लगाइदिनु भएको, किन फोर्दिनु भएको? म आमालाई भनिदिन्छु क्यारे। सोचेँ, मेरी आमा यहाँ हुनुभएको भए यसरी चुरा फोर्न दिनुहुन्थेन, किनभने यी चुरा आमाले नै लगाइदिनु भएको। यी फुटेका चुराका टुक्राहरूलाई देख्दा लाग्यो यिनीहरूलाई जोडेर फेरि लगाउन पाए। सम्झिएँ, अस्ति भर्खर बजार लगेर आमाले तिज आयो भन्दै मेरा र बहिनीका हातभरि एक मोहरका दुई दर्जन चुरा लगाइदिनु भएको थियो, एक जातका राता बुट्टी चुरा। चुरा लगाइदिने चुरोटिनीले भनेकी थिइन्, कति नरम हात, यस्ता हातमा चुरा फाप्छन्, सुहाउँछन्। मेरो हातको प्रशंसा सुनेर आमाले एक दर्जन चुरा थपिदिनु भएको थियो। चुरा बजाउँदै उत्पात फुर्किएकी थिएँ म। तिनै चुरा मेरी आमाकै उमेरका आई बहिनी फोरिदिए। यिनीहरू आमा जस्ता रहेनछन्, कुआमा रहेछन्। अर्कीले मेरो सिउँदोको सिन्दुर पखालिदिँदै भनिन्, लौ बाबाइ, आजसम्मको मात्रै रहेछ तिम्रो सिन्दुर पोते पनि। मेरो शिरबाट रातो पानी चुहिँदैछ, मानव मेरो सिउँदोमा कुनै धारिलो हतियारले छिर्दैछन् तिनले र रगत बग्दैछ। त्यसपछि गहना फुकाल्न थाले। मलाई ती सुनका गहनाको माया लागेर आयो। भने, यी त आमाले लगाइदिनु भएको। फुपू सासूले फकाउँदै भनिन्, तिम्री आमाले दिनुभएको तिम्रै हो, हामी लाँदैनौँ नानी, जतनले राखिदिन्छौँ। फुली बुलाकी फुकाल्न असाध्यै गाह्रो भयो। बुलाकी फुकाल्न त मोटो र बलियो धागोले दुईतिर घेरामा बाँधेर ताने अनि फुकाले। मलाई भने मेरो नाकै फुकाले जस्तो भयो। एउटा रुमालमा सबै गहना पोको पारेर भनिन्, यी सबै तिम्रै हुन्, म केही बोलिन। बडो मिहिनेत गरेर मेरो मसिनो कपाल आमाले पाँच आँठे बनाएर बाटिदिनु भएको थियो, जहाँ राता झम्की डोरी पनि बाटिदिनु भएको थियो। कठैभरि भन्दै पुपु सासूले मेरा पाँच आँठे कपाल फुकाउँदै ती राता डोरी झिकिन् र सबैलाई गुटुमुटु पारेर खोलाको किनारतिर फ्याँकिन्। यतिन्जेल नआएको आँसु आयो। मैले रुँदै भने, चुरा त फोर्दिनु भयो, ती मेरा राता डोरी नै किन फ्याँकिदिनु भएको? ती त मेरा बाले पोखराबाट किनेर ल्याइदिनु भएको, तपाईँहरूले दिएको हो र? फकाइन्, हलो नानी, हामी तोभन्दा नि राम्रा राम्रा डोरी किनिदिउँला पछि। मेरो मुख थामियो, मन थामिएन। बेला बेला आँखा त्यहीँ फ्याँकिएको डोरीतिर गइरहे। ती डोरी तिनीहरूले ल्याइदिएनन्, मैले पनि लिन जान सकिनँ। एकजना मान्छे कैँची र छुरा लिएर आए र मेरो कपाल काट्न खोजे। म मानिनँ, सबैले फकाए अनेक थोक भनेर। के अर्ने त नि नानी, हामीले केही अर्न सक्दैनौँ, भगवान्ले गरेको खेला हामीले कसरी बदलाम? फाल्न पर्यो नि नानी, नचली बस्छ न केही हुन्न क्या, कपाल त फेरि पलाएर आइहाल्छ नि। ती लोग्ने मान्छेले पनि फकाए, तिम्रो कपाल त कति मसिनो र पातलो रहेछ, चुल्ठिनी मुसाको पुछार जस्तो, खौरेची एकदमै राम्रो, मोटो र बाक्लो कपाल आउँछ, तिमी ढुक्क भए हुन्छ। आँखाभरि आँसु पार्दै आत्तिँदै रुन्चे स्वरमा भने, त्यसो भए मेरो डोरी किन फ्याँकिदिनु भएको त? अब फ्याँकेको डोरी ल्याउनुहुन्न, म ल्याउन चाहन्छु, जाम। तिम्रो कपाल आइन्जेलसम्म त त्यो डोरी पुरानो हुन्छ नानी, छोडिदेऊ। नाइ के, एकछिन नचली बस, पहिले कपाल काटम अनि डोरी ल्याउँला क्या। ती लोग्ने मान्छेले मेरा बाले झैँ फकाए, म फकिए जस्तै भएँ। उनले सम्झाए, नानी तिमीले अरूले भनेको मान्नुपर्छ नि, सबै तिम्रै लायो, तिमीले विरोध नहर्नु। मैले बा आमा र सानीमाले भनेको सम्झेँ, भनेको मान्नु। तिनको कुरा र व्यवहारले म बिस्तारै रुख जस्ती हुँदै गएँ, अचल, चुपचाप, निरीह, मानौ उनीहरू रुखको हाँगा छिम्बलिरहेछन्, मेरो जीवनको हरियाली काटिरहेछन्, म चुपचाप सहिरहेछु। एकैछिनमा मेरो टाउको उजाड मरुभूमि जस्तो भयो। कपाल खौरिसकेपछि खोलाको किनारमा डोरीतिर देखाएर ती लोग्ने मान्छेलाई भने, अब ल्याम के अर्च्यौ र नानी, कपाल आँसी बाँड्छु नि, त्यसमा त अब भूतप्रेत आएर बसिसके, ल्याउन हुन्न नि। मैले रुन्चे स्वरमा भने, कपाल त फ्याँकिदिनु भयो, फ्याँकिदिनु भयो, डोरी पनि फ्याँकिदिनु भयो। फुपू सासूले फकाइन्, तिम्रो कपाल आँसी तँभन्दा नि राम्रा राम्रा डोरी किन्दैमिला नि नानी, नरौ। कपाल खौरिँदा ठाउँ ठाउँमा छुराले पासेको रहेछ, कतै कतै दर्फराएको पनि रहेछ, पानी हाल्दा पोलेको जस्तो भयो। तिनले दया गरेर सोधे, सहर आयो, म केही बोलिन।
तुम्हारे गम में ताने
त्यसपछि मेरो शरीरका सबै लुगा एक एक फुकालिदिन थाले। पछि एउटा फ्याँकिदिँदा भने यो मेरो हजुरबाले दिनुभएको, मखमलको चोलो फुकालिदिँदा भने यो त मेरी हजुरआमाले दिनुभएको, रातो बुट्टे सारी फुकालिदिँदा भने यो मेरा बाले दिनुभएको। ती सबै लुगा त्यही खोलाको किनारमा थुपारे डोरीसँगै, जहाँ भूतप्रेत बस्छन्। नाङ्गै पारेर मलाई एउटा गम्छा कम्बरमा बाँधिदिए। पण्डित जस्तै लाग्ने एकजना मान्छे आएर जौ तिलकुस अञ्जली लिन लगाए, जौ तिलकुस राखेको पानीले नुहाउन लगाए। असाध्यै पीडादायी नुहाई भयो। आमाले नुहाइदिँदा नुहाइदिइसकेपछि पनि आधा घन्टासम्म मेरो कपालबाट पानी चुहिरहन्थ्यो, भर्खर पानी बिदो भएपछिको बलेसी जस्तो। अब नुहाउँदा कपालबाट पानी चुहिँदैन, किनभने मेरो कपाल नै छैन। मेरो टाउकामा भएको कपालको छानो पनि फ्याँकिदिइसकेका छन्। मलाई भने मेरो जीवनकै छानो फ्याँकिए जस्तो लाग्यो। अहिले त नुहाउँदा पनि आफ्नै टाउको फर्सी पखाले जस्तो लाग्यो। खल्को गरेका अरे, हाम्रो घर नजिकै मन्दिरमा मैले गोविन्द, धर्म, केदार र महेश्वरको व्रत बन्द गरेको देखेकी थिएँ। उनीहरूको पनि कपाल खौरिदिएका थिए, जिउ पनि नाङ्गै पारेर पहेँलो धोती मात्र लगाइदिएका थिए। आज मलाई यसरी नै टाउको खौरिएर नाङ्गै पारेर पहेँलो होइन सेतो धोती बेरिदिएका छन्। टाउको खौरिने तरिका एउटै भए पनि यी दुईको संवेदना र असरमा कति फरक। उनीहरू व्रतबन्धमा कति खुसी थिए, हाँस्दै जग्गीको मेरो भिक्षा मागेका थिए। मैले भिक्षा माग्न पाउने हो भने मेरो खोसिएको रातो रङ माग्थेँ होला, मेरो चुरा पोतेर डोरीहरू माग्थेँ होला। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ अमर नेउपानेको उपन्यास सेतु धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता सेतु धरतीको पाँचौं श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।